गजल गंगा।
नबिल से भंडिये का जन न समझे भर किए का जन नबिल से भंडिये का जन न समझे भर किए का जन कसैले मार्गमा खा बिछाई परखिए का जन कसैले मार्गमा खा बिछाई परखिए का जन खुला का शया जंगल रुचानन परिवारे खुला का शया जंगल रुचानन परिवारे रुचानन परिवारे पखेटा काटिए का छन रखुटा बांधिए का छन कसैले मार्गमा खा बिछाई परखिए का छन गए जो जो ठुला मंदिर हरुमा प्रार्थना गर्ना गए जो जो ठुला मंदिर हरुमा प्रार्थना गर्ना उनैले मार्ग का साना भिखारी कुल्चिए का छन कसैले मार्गमा खा बिछाई परखिए का छन
आमाले भन्नुभयो
न जाहै फूलको खोजी गरी टाढा तरी सागर ओ न जाहै फूल को खोजी गरी टाढा तरी सागर गरी टाढा तरी सागर तंजस तई माहुरी बाक्सा हरुमा फर्किए का छन् कसैले मार्गमा खा बिछाई परखिए का छन्
यहाँ नपिउने कोही पनि छैन
कि कविता होस् कि मदिरा होस् कि जीवन होस् कि आँसु होस् कि कविता होस् कि मदिरा होस् कि जीवन होस् कि आँसु होस् कि जीवन होस् कि आँसु होस् कसैले के पिएका छन् कसैले के पिएका छन् कसैले मार्गमा खा बिछाई परखिएका छन् न बिर्से भन्दिएका छन् न सम्झी फर्किएका छन् न सम्झी फर्किएका छन् कसैले मार्गमा खा बिछाई परखिएका छन् ला ला ला
गजलकार मनोज भण्डारीको यो गजल सङ्गीत प्रस्तुतिसँगै गजल गङ्गाको यो नूतन श्रृङ्खलामा प्रविधि संयोजनतर्फ लक्ष्मण विष्ट अनि विद्या निर्दोष पहाडीको गजली अभिवादन। हामी गजल गङ्गा लिएर आइपुग्छौँ मङ्गलबारको रात्रिकालीन प्रहरमा। 10 बजेको हिन्दी समाचारपछि झन्डै 45-50 मिनट गजलको गङ्गामा डुबुल्की मार्छौँ। आजको बसाई मनोज भण्डारीसँग रहनेछ। उहाँसँग अन्तरकुन्तर कुराकानी हुनेछन्, गजल सुन्नेछौँ, सुनाउनेछौँ। सँगै यहाँलाई स्वागत गर्छु म गजल गङ्गाको यो पलेटीमा। स्वागत छ यहाँलाई।
नमस्कार, धन्यवाद यहाँलाई, रेडियो नेपाल परिवारलाई धन्यवाद मलाई यहाँ स्वागत गर्नु हो। खुसी लागेको छ।
कस्तो चल्दैछ जिन्दगी?
रमाइलो छ, मजा छ, आनन्द छ। म यतिखेर सोलुखुम्बु छु। म चाहिँ चितवनमा जन्मेको मान्छे, गर्मीमा होइन त्यो समथर भूभाग देखिरहेको मान्छे, पहाड त कहिले काहीँ घुम्न मात्रै जाने मेसो हुन्थ्यो। यसपालि चाहिँ त्यस्तै त्यस्तै संयोग पर्यो। लगभग 2 वर्षदेखि म सोलुखुम्बुमा प्राध्यापनरत छु र त्यहाँको शीतलो खाइरहेको छु। त्यहाँको हिमाललाई छोएर आउने, सगरमाथाबाट निस्केर आउने हावालाई अनुभूत गरिरहेको छु। उकालो ओह्रालो चढ्न जानिन्थेन, अब बिस्तारै बिस्तारै सिक्दैछु। एउटा नयाँ, नितान्त नयाँ, पृथक अनुभूति भइरहेको छ।
चितवनको गर्मी, सुलुखम्बुको हिउँ र गजल मन, कवि मन, यसको संयोजनका लागि, रचनाका लागि, रचना गर्वका लागि फलदायी हुँदैछ या प्राध्यापन सँगसँगै केही तलमाथि हुँदैछ, के छ?
हजुर, रमाइलो कुरा त के छ भने, म सोलुखुम्बु जानुभन्दा पहिले म बनारसमा थिएँ। बनारस त अझै धेरै गर्मी छ, चितवन हुँदा धेरै गर्मी छ। मेरा साथीहरू के भन्थे भने, बनारसबाट सिधै सोलुखुम्बु जाँदा त एकदमै तातो माटोमा पानी हाल्दा कस्तो हुन्छ, झ्वाइँ भए जस्तो, तँलाई पनि झ्वाइँ होला भन्थे साथीहरूले। त्यस्तै चाहिँ एउटा झ्वाइँको अनुभूति भएको छ। एउटा नयाँ कुरा चाहिँ मैले के अनुभव गरेँ भने, सोलुखुम्बुमा यहाँ जस्तो, काठमाडौँ जस्तो अथवा चितवन जस्तो इन्टरनेट सुविधा अलि छैन। बेला बेलामा लाइन जान्छ, हावाहुरी लाग्दाखेरि बत्ती जान्छ, के हुन्छ। अनि मैले के अनुभव गरेँ भने, हामी हिजो आज पछिल्लो समय मोबाइल चलाइरहने, बिजुलीका सामग्रीहरूको उपभोग खुब गरिरहन्छौँ। इन्टरनेट नहुँदाखेरिको जिन्दगीमा हामी लगभग अभ्यस्त छैनौँ। अब 2 दिनसम्म वाइफाई चल्दिएन, डाटा पनि चल्दिएन भने के हुन्छ, हामी परिकल्पना गर्न सक्दैनौँ। तर त्यो दिन आइपुग्यो भने हामी अझै सृजनशीलता बढ्छ जस्तो लाग्यो मलाई। किनभने मैले त्यहाँ अब लाइन गइदियो, कहिले आउँछ थाहा छैन, डाटा चल्दैन, वाइफाई कहिले चल्छ कहिले चल्दैन, लाइन नभए चल्ने कुरो भएन। अब के हुन्छ त, मान्छेले के गर्छ त, या पढ्छ, या प्रकृतिमा घुम्छ, या खेतबारी। मैले कहिल्यै खेतबारीमा गएर आजसम्म मेरो अनुभवले एउटा फुल रोपेको, एउटा सब्जीहरूको एउटा बिरुवा रोपेको मलाई अनुभव छैन। त्यस्तो एकदमै रुखो मान्छे हो म, सुखो मान्छे। तर त्यहाँ पुगिसकेपछि अब सुन्तलाका बोट छन्, फर्सीका झाल छन्, सिमीका लहराहरू छन्, ती हेऱ्यो होइन, ती हेर्दै जाँदाखेरि अब खाली दिमागले त सोध्छ नि त। एक दिन यसो हेरेँ, एउटा सुन्तलाको बोट फल्न छोड्यो। किन फल्न छोड्यो, अरू फलिरहेछन्, यो चाहिँ किन फलेन भनेर हेरेको, त्यो घाम नपरेर रहेछ। त्यसमाथि चाहिँ घाम पर्न के रहेछ कि भन्दा, फर्सीको जालले गर्दाखेरि घाम परेन, त्योहरू फल्न छोड्यो, लगभग मृतप्राय भयो। अर्को एउटा फर्सीको जाल चाहिँ त्यसरी लहरिएको छ, अर्को एउटा जरो उखेलिएको फर्सीको जालो चाहिँ फेरि सुकेको छ, यो चाहिँ किन सुक्यो भन्दा, घाम परेर रहेछ। यो हरियो चाहिँ सूर्यका किरण नपरेर हरियोको हरियै भएर मर्ने भयो, यो चाहिँ हरियो थियो सूर्यको किरण परेर पहेँलो हुने भयो। यसो विचार गर्दै गर्दाखेरि के बुझेँ मैले भन्दाखेरि, घामलाई सहनका लागि हाम्रो जरा मजबुत हुनु पर्दो रहेछ। अब मलाई एउटा दिमागमा यो कुरा आयो। फेरि देखेँ सिमीको जाल छ, ओ रुखसम्म गएको छ। यदि यो रुख 10 तला माथिसम्म जान्थ्यो भने सिमी जान्थ्यो कि जान्थेन होला, पक्का पनि जान्थ्यो होला। भनेपछि लहराहरूको त आफ्नो उचाइ त हुँदो रहेनछ। अब यो जिन्दगीमा पनि आएर जोड्न मिल्यो, हामी लहरा बन्ने हो कि रुख बन्ने। यदि हामी रुख बन्यौँ भने हामी कहाँ लहरा बनेर आउनेहरू पनि त्यति अग्ला बन्न सक्छन्। हामी लहरा बन्ने भने जसका पछाडि दौडिरहेको छौँ ऊ जति अग्लो छ त्योभन्दा माथि अग्लो हुने हाम्रो कल्पना पनि हुन सक्दैन। अनि अब प्रकृतिसँग मेरो दिमाग खेल्न थाल्यो, अब प्रकृतिसँग एक प्रकारले तादात नै हुँदै गयो। अनि एउटा पानी आमला भन्ने तपाईँलाई थाहा छ होला, पानी आमला बाटोमा खुब हिँड्दाखेरि खाँदा जति पनि हुन्छ
माटो मुनि,
माटो मुनि हुने, अनि त्यो भात चाहिँ बडा त्यो अलिअलि उनी उनी जस्तो त्यो सरत्तो स्वर त्यो होइन, अनि सर फुर्र पार्दै हिँड्यो, मजा लाग्छ एक प्रकारले। पछि सोच्दै गयो होइन, यो पानी अमलाको पात सोरेतै जसरी हाम्रा लागि पो यो पानी अमलाको पात हो, यसको लागि त जिन्दगी हो नि त, हाम्रो हातखुट्टा भने जस्तो हो यो त। कोही त पानी अमलाको पात सोरेतै जसरी हामीलाई सोरतिरहेछ त्यो दृष्टिकोणले, त्यहाँ पनि मलाई कोमलता नजर आउन थाल्यो कि होइन, त्यो पात जसरी हामीलाई यदि कसैले बिस्तारै बिस्तारै पातहरू स्रात्त स्रात्त लिएर गइरहेको हुन्छ, यसमा हामी कोमल हुन सकेन भने हामी माथि पनि अर्कोले कोमलता कसरी राख्छ भने जस्तो, त्यो प्रकृतिमा हेर्दा खेल्दा तिनै देखिन्छन्, तिनै हरियाली छ, त्यही घाँस छ, केही पात छ। एक दिन पात झऱ्यो बतासमा रुखबाट, बाँसको थियो, खुब हल्लियो, एउटा पात यति घुम्यो अन्तिममा तल खस्यो, अनि मलाई एउटा कविता फुल्यो, बतासमा नाचिरहेको पात, मैले एउटा कविता लेखेँ। मैले त्यहाँ कुरा के भनेको छु भने, बतासको पात जस्तै पो हो कि मान्छे, नाच्ने हो, नाच्दा नाच्दै अन्तिममा खस्ने हो। अब जबसम्म भेट्नसँग जोडिएको छ तबसम्म चाहिँ ऊ त्यसरी नाच्नु पर्दैन। जुन दिन भेट्नबाट छुट्यो, आफ्नो मूल जो छ त्योसँग छुट्यो, छुटिसकेपछि त नाच्ने हो। ठिक छ, मान्छे अलि बढी नाच्ला, पात अलि कम नाच्ला, त्यसको आयु कम होला, हामी त नाच्ने नै हो। भने जस्तो प्रकृतिको काखमा बस्दाखेरि चाहिँ विचारहरूले खेल्ने, फुल्ने, हरिया हुने मौका पाउँदा रहेछन्। यो चाहिँ मलाई नयाँ अनुभूति भइरहेछ।
चितौनदेखि सोलुखम्बुसम्म रुख बन्ने धाउन्नमा हो या लहरा बन्ने धाउन्नमा हो या अघिको बिम्ब आए जस्तो पात बन्ने धाउन्नमा हो, र सँगसँगै लेखन कर्म पनि छ, यहाँको काव्य लेखनी पनि छ, अध्यापन पनि छ, यी जिजीविषाहरूको पाटो कुन विधातिर कुन बन्ने धाउन्नमा उद्दत छ त? यो अगाडि यहाँले सोधे जस्तो
कवि श्रोणी लेखनाथ पौड्यालले रसवेतनका लोभी यदवा भ्रमर शिक्षक आफ्नो जीविका गर्छन् पढाइ पुष्प बालक भनेर भने जसरी एउटा पापी पेटको सवाल भने जस्तो, हुन त त्यति साह्रो सोच्नुपर्ने अवस्था थिएन, घर परिवार ठिकै छ, राम्रै चलिरहेछ, तर अब त्यो लाग्यो के लाग्यो जागिर खाउँ भन्ने भयो, गइयो विश्वविद्यालयमा। त्यहाँ प्राध्यापनको अब त्यति चित्त बुझ्दो अवस्था चाहिँ छैन, अब यो रेडियोबाट बोलिरहँदाखेरि नराम्रो कुरा खासै के सुनाउनु र, तर त्यो ठाउँ अलि विकट छ, त्यो ठाउँमा मान्छेहरूको जनसङ्ख्या कम छ, घट्दो छ, अनि त्यहाँ मैले पढाउने भनेको स्नातक तहका विद्यार्थीहरूलाई हो। त्यसै पनि कुनै पनि विषयमा स्नातक तहका विद्यार्थी अहिले गाउँमा छैनन्। अझ संस्कृत विषय, संस्कृत व्याकरण विषय पढ्ने विद्यार्थीहरू अत्यन्त न्यून छन्। अनि म चाहिँ त्यो कुराले चाहिँ त्यति धेरै खुसी छैन। अब पछाडि केही होला, कुनै पानीअमलाको पात सोह्रतेर कतै अन्तलहर फालिदिएला, कुनै दिन अर्को पाटो छ। अहिलेसम्मलाई चाहिँ त्यो सोलुखुम्बुको
अभ्यास र कर्मले कतै लहरा पनि बनाउला, रुख पनि बनाउला।
अनि त्यो दृष्टिकोणले हेर्दाखेरि चाहिँ कविताका लागि मलाई त उर्वर लागिरहेको छ, विचारका लागि, चिन्तनका लागि। अब प्राध्यापन चाहिँ भने जस्तो सोचे जस्तो भएको छैन अहिलेसम्मलाई, ठ्याक्कै इमान्दार भएर भन्नुपर्दा यो दोस्रो वर्ष चलिरहेको छ। चिन्तनका लागि चाहिँ मलाई प्रशस्त समय पुगेको छ। के गर्नु,
व्यक्तिको जिन्दगी अध्ययन अध्यापन सँगसँगै जीवनचर्या त आफ्नो पाटाहरू हुन्छन् नि। चिन्तनको पाटो र चिन्ताको पाटो कसरी हेर्नुहुन्छ यसलाई? यहाँ त संस्कृतमा आचार्य, सँगसँगै धेरै जसो ठाउँमा विद्वत प्रवचनहरू पनि दिँदै हिँड्नु भएको छ आफ्नो जीवनलाई, कसरी लिनु भएको छ यसलाई? अब कुरोमा कुरा आइसक्यो।
दुइटैको धातु एउटै हो, चिन्ता र चिन्तनको खासै भेद छैन शाब्दिक दृष्टिले हेर्ने हो भने, तर अझै विचार गरेर त्यसलाई चाहिँ वस्तु सन्दर्भसँग जोडेर हेर्ने हो भने दुइटै एकान्तले दिन्छन्। मान्छे फुर्सद भएन भने चिन्ताले पनि लिने भ्याउँदैन, चिन्तन पनि गर्न भ्याउँदैन। अनि खाली समय हुँदाखेरि चाहिँ मान्छेले खाली दिमाग शैतानको घर भन्छन्, खाली दिमाग भगवान्को घर हो, म चाहिँ त्यो भन्छु। खाली दिमाग अरू चिजबाट खाली भयो, व्यस्त भएन भने दिमागमा अरू कुरा खेल्छन्, त्यो भएर शैतान भनेको, त्यो त खाली दिमाग होइन कि। यदि अरू लफडाहरूबाट खाली दिमाग भयो भने त्यो भगवान्को घर हो, त्यहाँ चिन्तन हुन्छ। यदि सफा भइसकेको छैन, अझै बाँकी छ भने त्यहाँ चिन्ता हुन्छ। त्यसैले खाली दिमागलाई शैतानको घर बनाउने कि भगवान्को घर बनाउने, चिन्ता या चिन्तनमा निर्भर हुन्छ। यो सानो सूक्ष्म भेद मलाई लागेको छ, र म चाहिँ चिन्तनमा प्रयास गर्दैछु। चिन्ता नहुने त हामी छैनौँ कोही पनि जस्तो लाग्छ, अब होलान् कोही, म चाहिँ छैन, चिन्ता मलाई पनि लाग्छ। तर चिन्तालाई कहिलेकाहीँ भाइ एकछिन पर जाऊ भनेर पठाउने, चिन्ता नानी तिमी जाऊ भन्ने, चिन्तन भाइ आऊ भनेर बोलाउने गरिरहेको छु। दुइटैलाई समान रूपमा, बराबर रूपमा यताउति गरिरहेको छ।
आफ्नो भोगाई सँगसँगै व्यक्तिहरूले यहाँ विशेष गरी प्रवचनहरूमा तीनवटा शब्दहरू हुन्छन्, चिन्ता, चिन्तन, चैतन्य। यी तपाईँले अघि भनेको जस्तै वैयक्तिक बोलाउने नाम मात्रै हुन् अथवा त्यसको केही अन्तर्हृदय केही छ?
कस्तो राम्रो कुरा गर्नु। एउटा अर्को शब्द जोड्छु ल, चौथो शब्द चिता।
चिता हो,
शास्त्रकारहरू के भन्छन् भने चिन्तामा चीमाथि एउटा थोप्लो छ, बिन्दु छ, अर्को छ चिता। जिउँदोलाई जलाउने चिन्ताले हो, मरेकालाई जलाउने चिताले हो। त्यसैले चिन्ता चितामा खासै धेरै अन्तर छन्, एउटा एउटा मसीको थोपो मात्रैको अन्तर हो। अब चिन्तन चाहिँ फेरि चैतन्यतिरको बाटोमा जान्छ, यो देवी त्यसमा पनि मूल चाहिँ चित्तसँग सम्बन्धित छ, भाव त एउटै हो, तर चिन्तनले चाहिँ आफूभित्रको जुन चैतन्य, चेतनाको जुन स्वरूप हो, त्यतातिर आफूलाई लैजान्छ। त्यसैले चिन्ता चितातिर जान्छ, चिन्तन चैतन्यतिर
जान्छ। हामी गजल गङ्गामा यो कुरा किन गरिरहेका छौँ भन्दा, मनोज भण्डारी गजल सँगसँगै आफ्नो अध्यात्म, आफ्नो प्रवचन विद्वतासँग पनि नजिक रहेर प्रवचन दिइरहनु भएको छ। अब गजल सुनाउन।
किनाराहरूको छुट्टिने मनसाय थिएन, किनाराहरूको छुट्टिने मनसाय थिएन, नदीसँग पनि कुनै सुरक्षित उपाय थिएन। किनाराहरूको छुट्टिने मनसाय थिएन, फुल रिसाएन भमराले डसिरहँदा पनि, फुल रिसाएन भमराले डसिरहँदा पनि, किनकि यो त प्रेम थियो सजाय थिएन। किनाराहरूको छुट्टिने मनसाय थिएन, त्यति बेला मान्छेहरू केवल मान्छे हुँदा हुन्, त्यति बेला मान्छेहरू केवल मान्छे हुँदा हुन्, जति बेला जात धर्म थिएन, सम्प्रदाय थिएन, हेर्नेलाई कारवाही गर्ने थुप्रै न्यायालयहरू थिए, हेर्नेलाई कारवाही गर्ने थुप्रै न्यायालयहरू थिए, नसम्झिनेलाई उजुरी गर्ने कुनै निकाय थिएन। किनाराहरूको छुट्टिने मनसाय थिएन, नदीसँग पनि कुनै सुरक्षित उपाय थिएन।
किनारा र नदीको बिम्ब धेरै जसो गजलहरूमा प्रयोग हुन्छ। यी गजलहरूसँग किनारा र नदीको बिम्ब व्यक्तिको भोगाईसँग जोडिएर लेखिन्छ अथवा नदी सँगसँगै नारायण किनारको छेउमा खेलिरहेर हो के हो कस्तो लाग्छ?
म आफूलाई कहिलेकाहीँ सिंहावलोकन गर्दाखेरि चाहिँ के पाउँछु भने कवितामा चाहिँ अब त्यो त्यति मैले विचार गरेको छैन, गजलमा चाहिँ कहीँ न कहीँ म नदी किनारासँग जोडिँदो रहेछु कहीँ न कहीँ। अनि किन होला त भन्दाखेरि मैले देखेकै त्यही नदी र किनारा हो। देवघाटमा गुरुकुलमा मेरो लगभग 12 वर्ष बित्यो, त्यसपछि बनारस 7-8 वर्षमा बसेँ, त्यहाँ पनि गङ्गाको किनारा, यहाँ पनि गण्डकीको त्रिशुलीको किनारा, हामीले देखेको त्यही नदी किनारा हो। हामीलाई ऊर्जा सञ्चय गर्नु पर्यो भने पनि पुग्ने ठाउँ त्यही हो, अथवा ऊर्जालाई शान्त गर्नका लागि पुग्नुपर्ने ठाउँ पनि त्यही हो, चिन्ता हुँदाखेरि पनि पुग्ने ठाउँ त्यही हो, चिन्तनका लागि पनि पुग्ने ठाउँ नदीकै किनारा। सायद ती धेरै हामी त्योसँग तादात्म्य हाम्रो बनेछ र सायद त्यो कारणले पनि आउँछ होला एउटा कुरा। अर्को कुरा चाहिँ त्यो कुन चिजलाई कसले बढी छुन्छ भन्ने चिज पनि होला। अब मेरो चाहिँ किनारा नदीसँग अहिले यसरी हेर्दाखेरि चाहिँ अब जिन्दगीमा त्यस्ता भोगाईहरू होला केही कुराहरूमा होइन, अब एक प्रकारले दुईवटा किनाराहरू छन्, बिचमा नदी छ। अब नदी के हो, किनारा के हो, जिन्दगीले फरक फरक परिभाषाहरू दिन्छ। एक प्रकारले मानौ म घर परिवारदेखि टाढा छु, यो पनि दुई किनारमा छौँ हामी, मैले जन्माएका, मलाई जन्माउने, मेरा लागि जन्म लिने, मदेखि टाढा छ, म पर छु, मेरो चाहिँ विद्याको साधना जहाँ थियो जहाँ हुन्थ्यो त्यो मबाट टाढा छ, म कहाँ अर्को एउटा अर्को किनारमा छु, त्यो दृष्टिकोणले पनि मिल्छ। तर यो लेखिरहँदाखेरि चाहिँ म नदीकै किनारमा थिएँ र जसलाई मैले अर्को किनार मानिरहेको छु त्यो किनारमा थिएन, त्यो वल्लो किनारमै त्यो हुँदाखेरि चाहिँ परिवेशले त्यो निम्तायो होला, तर भोगाईसँग त्यतिखेर सम्बन्धित छैन। अब पछि गएर यो मिल्न गयो होइन, अनि त्यस्तै त्यस्तै होला जस्तो लाग्छ।
चितवनमा जन्मिनु भयो, अध्ययन देवघाट तनहुँमा भयो, धर्मानन्द गुरुकुल होइन,
हजुर
म पनि त्यहाँ अलिकै अगाडि पुगेको थिएँ,
हजुर
त्यो गुरुकुलमा पुग्दाको आनन्द पनि छुट्टै छ, त्यहाँ नियमित काव्य साँझहरू हुने रहेछ,
हजुर
त्यो साँझले पनि मनोज भण्डारी हजुरहरू जस्ता कविहरू गजलकारहरू अझ भनौँ साहित्य अनुरागीलाई एउटा राम्रो ठाउँ स्थल रहेछ त्यहाँ, त्यो पर्यावरणले पनि केही फाइदा गर्यो?
एकदम एकदम, त्यो नभएको भए हाम्रो निर्माण यो रूपले हुन्थेन पनि होला। कस्तो छ भने एउटा बिरुवालाई त्यो एउटा हुर्कने गोडमेल गर्ने मौका मिल्छ भने त्यो अझै राम्रो भएर जान्छ। केही केही वनफुलहरू हुन्छन् जसलाई आवश्यकता पर्दैन यो चिजको, तर अलिअलि पनि पानी पर्छ भने त्यसमा त त्यसले लाभ पाउँछ। देवघाटमा तिनवटा मुख्य रूपमा हामी पुरुषहरूले पढ्ने आश्रमहरू छन्, हाम्रा पालामा थिए भनौँ, अहिले त अब अरू पनि बढ्दै गए होला। परमानन्द संस्कृत गुरुकुल मैले पढेको संस्था, त्यहाँ वार्षिक रूपमा एउटा कार्यक्रम हुन्छ जसलाई हामी परमानन्द काव्य सरिता भन्छौँ। नियमित रूपमा गुरुकुलमा भइरहने कार्यक्रमहरू पनि हुन्छ, त्यहाँ हुने कविता प्रतियोगिताहरू हुन्थेनन् भने जाँगर चल्थेन। पहिले पहिलेको र अहिले अहिलेको कविता लेखनमा म के अनुभूति गर्छु भने, पहिले म किन कविता लेख्थेँ, मलाई केही भन्नु थियो र कविता लेख्ने, त्यो थिएन मेरो अवस्था, किन मलाई भाग लिन्थ्यो प्रतियोगितामा, त्यो भएर कविता लेख्थेँ होइन। बजारमा अझै पनि मान्छेहरूले गुनगुनाइरहने मेरा त्यस्ता थुप्रै कविताहरू छन् जुन मैले प्रतियोगिताका लागि मात्रै लेखेको, फर्स्ट हुनका लागि लेखेको कविता। अहिले मैले लेख्ने कविताहरू मलाई प्रतियोगितामा भाग लिनु छैन, मलाई रहर छैन। अब मैले लेख्ने कविताहरू मलाई कहीँ कुत्कुतायो कुत्कुत्यायो, कहीँ चिमोटे जस्तो भयो, अनि अथवा मलाई यो चाहिँ भन्नै पर्ने छ भने जस्तो लाग्यो भने अब म भन्छु। तर यो भन्ने अवस्था आइपुग्दाखेरि पनि, भन्न त संसारमा सबैलाई छ नि, तपाईँलाई छ, मलाई छ, उहाँलाई छ, उहाँ सोलुखुम्बुमा हलो जोतिरहेका खड्गबहादुर खत्रीलाई पनि छ, तर उनलाई भन्न लाग्यो मन लागेको कुरा उनले कवितामा भन्न त सक्दैन। अब मलाई चाहिँ त्यो भन्न सक्ने बनाएको कसले हो त? प्रतियोगिताले हो। प्रतियोगिताका लागि लेखिरहँदाखेरि अब चाहिँ म आफ्ना लागि पढ्दाखेरि पनि भन्न सक्ने भएँ, लेख्न सक्ने भएँ। त्यसैले परमानन्द संस्कृत गुरुकुलको मेरो निर्माणमा योगदान त 100% छ, त्यहाँ भएका गुरुहरू, त्यहाँ मलाई दिएको माहौल। अब म कविता लेख्थेँ सुरु सुरुमा अलिअलि, अनि गोविन्द गोपाल खतिवडा भन्ने राम्रो कविता लेख्ने, वासना कि उपासना भन्ने शीर्षकको कविता सङ्ग्रह उहाँको प्रकाशित भएको छ भर्खरै, अनि उहाँ चाहिँ गलेश्वरको वेद वेदाङ्ग विद्यालयमा पढ्नुहुन्थ्यो, 10 कक्षामा उहाँ पढ्नलाई, 9 कक्षामा पढ्नलाई उहाँ आउनु, सायद म 8 पढ्थेँ या त्यस्तै के थियो, म भन्दै 1 कक्षामा थियो, उहाँले गजल लेख्नु हुँदो रहेछ। अच्छा, गजल यस्तो हुँदो रहेछ, गजल पनि छन्दमा, थरी थरी छन्दमा। अब त्यो बेलामा उहाँले लेखेका गजल अहिले उहाँलाई के लेखेँ भन्ने लाग्ला, तर हाम्रो लागि त अनौठो चिज पनि हो गजल। अनि कहाँबाट गजल सिक्नुभयो तपाईँले भनेर सोद्धाखेरि, गजल सिद्धान्त र परम्परा भने कृष्ण हरिपरालको किताब, यो पढ यो गर, यस्तो यस्तो हुन्छ भनेर उहाँले पनि अलिकति मलाई निर्देशन गर्नुभयो। त्यसपछि अनि गजलतिर रुचि भयो, कविता लेखिरहेको मान्छेले गजल पनि अलिअलि लेख्नुपर्छ जस्तो मलाई लाग्छ अहिले आएर, अनि गजल लेखिरहेको मान्छेले पनि कविता लेख्नुपर्छ। अब नलेख्न पाइन्छ, तर लेख्दाखेरि फाइदाहरू रहेछन् क्या? कसो रहेछ भने मलाई एउटा शीर्षक कसैले दियो, प्रतियोगिता लेख्दाखेरि प्राय शीर्षकमा लेखिन्छ, एउटा समस्या दिने चलन हुन्छ हामी कहाँ, प्यारो छ नेपाल, यो एउटा समस्या प्राप्त भयो, यसलाई हामी समस्या भन्छौँ, यो लाइनलाई, यसको समस्या पूर्ति गर्दा एउटा कविता बन्यो, छाती पर्वत हो हिमाल सिर हो, अब लाइन भन्दै गयो, यो लाइनलाई पुरा गर्ने चक्करमा मेरो कविता बन्यो एउटा। तर गजलमा त्यस्तो हुँदैन, गजलमा त अब के हुन्छ त भन्दाखेरि शीर्षक पनि हुँदैन। गजल यस्तो कविता हो, प्रत्येक शेरमा एउटा कथा छ, प्रत्येक शेर एउटा कविता हो। अब त्यो कविता कविता बनेन, कथा आएन भने त पञ्च लाइन बनेन, वा पनि भन्दैन मान्छे। अनि जुन हामीले नेपालीमा प्रयोग गर्ने जुन अनुप्रास छ त्योभन्दा थोरै फरक छ, काफी लगभग मिल्दोजुल्दो भयो, थोरै पनि फरक पनि छ। अब के हुन्छ त भन्दाखेरि, गजल यदि कविता लेख्ने मान्छेले प्रवेश गर्यो भने बिना शीर्षक पनि सोच्न थाल्छ क्या। अब नत्र कविले शीर्षक बिना सोच्दैन सुरुको अवस्थामा, कविको निर्माण हुने बेलामा। अब गजलमा चाहिँ शीर्षकै हुँदैन, कसरी लेख्ने त नि शीर्षक। म गजलमा शीर्षक दिन्छु भन्यो भने कामै गर्दैन दिमागले, दसवटा चिज छन् शेरमा। अब त्यो दसवटा शेरका दसवटा भावलाई कसरी हटाउने त, कि खरच पठल्ल त भका भका मरालाई लेखेर त भएन। त्यसैले बिना शीर्षक बिना विषय केही लेख्नु पर्यो भने त्यो गजल हो नि त वास्तव। अनि त्यो लेखाइ कवितामा त्यो मान्छेले मजाले प्रयोग गरिदियो भने अब उसलाई बग्न उड्नलाई सजिलो हुन्छ। मलाई चाहिँ गजल लेखनले त्यसरी सहयोग गर्यो। अब पछिल्लो समयमा म जब बनारस गएँ, बनारस गइसकेपछि लगभग 7-8 वर्ष म त्यहाँ बसेँ। यसबिचमा मैले गजल लेखेँ, केही फाटाफुट्टा लेखेँ, एकदम कम लेखेँ। अनि तर त्योभन्दा पहिले चाहिँ गजल लेखिरहँदाखेरि मेरो कवितालाई पूर्ण रूपमा यसले पुष्ट गर्यो, र मैले कविता लेखेको हुन्थिनँ भने म गजल लेख्न सक्थिनँ। त्यसैले यो चाहिँ दुवै मलाई परमानन्द संस्कृत गुरुकुलले सिकायो। परमानन्द गुरुकुल बिना मनोज भण्डारी एउटा नाम हुन्थ्यो, पात्र हुन्थ्यो,
आफ्नो विद्यालय प्रतिको प्रेम। र सँगसँगै पछिल्लो समय कविता र गजलको कुरा पनि गर्नुभयो। गजल र कवितालाई काव्यको एउटै विधा, काव्यका विधाभित्र पर्ने, तर गजलकारहरू एकातिर, कविहरू एकातिर, सामाजिक सञ्जालहरूदेखि लिएर विभिन्न ठाउँमा बहसहरू पनि भइरहेछन्। बहस त ठिकै हो, मनमुटावहरू पनि भएको देखिन्छ। यसलाई कसरी लिनु भएको छ, एउटा कवि पनि गजलकार पनि?
म चाहिँ खासै फरक देख्दिनँ। मलाई गजल र कवितामा केही पनि फरक चाहिँ अनुभूति हुँदैन। फरक के छ, टेक्निकमा मात्रै फरक छ। गजलमा चाहिँ यहाँ काफिया मिलाऊ, यहाँ काफिया मिलाऊ, यहाँ काफिया नराख, यो छ। कवितामा त्यो काफियाको बन्धन छैन, अनुप्रास चलिरहेछ, तर दुइटैको चिज त एउटै छ। त्यसैले यी सब कुराहरू चाहिँ म खासै यी विवादहरूमा विश्वास पनि गर्दिनँ। र नियम कानुनहरूका बारेमा पनि म के भन्छु भने, गजल घरमा हुनुपर्छ आदि आदि पनि,
यो कुरा पनि म अलिक पछि उठाउँछु भने यसमा पनि जावस यहाँको धारणा।
म के भन्छु भने सिद्धान्तहरू बन्नुपर्छ, ठिक छ। कविता व्यापक चिज हो, गजल कविताभन्दा बाहिर छैन, कविता भित्रै पर्छ गजल पनि। गजल एक प्रकारको कविता हो, गद्य कविता एक प्रकारको कविता हो, छन्द कविता एक प्रकारको कविता हो, यसरी मान्दाखेरि केही समस्या छैन। अब कविताको अरू सामान्य रूपमा हामीले कविता जसलाई बुझाएको छ त्योभन्दा अलिक फरक छ गजल, त्यसैले किनभने यसमा गीत जोडिएको छ। छन्द कवितामा गीत जोडिएको छैन र छ, छन्द कवितामा जति लय छ गजलमा त्योभन्दा बढी के लय छ, कुरो त एउटै हो। त्यसैले गजललाई एउटा फरक विधाका रूपमा लिएर हिँड्न नमिल्ने त छैन। तर यो अकविता होइन, यो गद्य होइन, यो कथा होइन, निबन्ध होइन, उपन्यास होइन, त्यसैले काव्य नै हो। अब विवाद कहाँनिर हुन्छ भन्दाखेरि, जसलाई मिलन बिन्दुमा पुग्नु छैन उनीहरूलाई विवाद गर्नु छ। एकछिन उदाहरणका लागि, मसँग फेसबुकमा केही साथीहरू छन्, फेसबुकका साथीहरू, साथ दिने भएर साथी भनेको होइन। अनि केही साथीहरू छन् फरक विचारधाराका, उदाहरणका लागि बौद्ध र हिन्दू, हिन्दू र बौद्धमा के समानता छ, के फरक छ? यदि फरक हेर्न थालियो भने यति फरक देखिन्छ नि, ओहो, भोलिबाट मान्छेले हिन्दूलाई गाली गरेर हिँड्छ, हिन्दूलाई गाली गर्ने मान्छेहरू छ। यदि समानता हेर्न थाल्नु भने ए ला उही त रहेछ नि भन्नुहुन्छ, केही यहाँ दुई चारवटा कुरा फरक रहेछन्। मलाई त गजल र कविता उस्तै जस्तो लाग्छ, हिन्दू र बौद्ध भने जस्तो। अब एकछिनलाई हेरौँ फेरि। अब समस्या के हो भने, हिन्दू भनेको के हो, हिन्दूको परिभाषाभित्र बौद्ध अट्छ कि अट्दैन? कविता भनेको के हो, कविताको परिभाषाभित्र गजल अट्छ कि अट्दैन? गजलवादी भनेर सोच्नु भने गजल कविताभित्र अट्दैन। किन? कविता जस्तो हुन्छ गजल, गजलमा काफिया हुन्छ, तासिर हुन्छ, तगज्जुल हुन्छ, अन्दाजे बयाँ हुन्छ। कवितामा हुँदैन तासिर, तगज्जुल, अन्दाजे बयाँ सबै हुन्छ, ठिक छ। मक्ता मतला नभनिएला, पहिलो श्लोक दोस्रो श्लोक भनिएला, कुरो त लगभग उही छ। कविता भनेको के हो त, कविले लेख्ने चिज कविता हो, कवेः कर्म काव्यम् भनेपछि त गजल त कविले लेख्ने चिज त हो नि। त्यो कवि हृदयले जे लेख्यो त्यही गजल हो, त्यही कविता हो। यसरी बाँध्न पनि मिल्यो, छुट्याउँ भने छुट्याउन पनि मिल्यो। अब हिन्दू र बौद्धको कुरा गर, उदाहरण यद्यपि यो चर्चाको विषय त होइन, हिन्दू भनेको के हो, हिमालयदेखि लिएर सिन्धुसम्मको जुन यो क्षेत्र छ, यो भित्र जे जे जो जो छन् सबैलाई हिन्दू भने एक प्रकारले, त्यसो गर्दाखेरि बौद्ध पनि पर्यो होइन? हिन्दू भनेको चाहिँ अब रामकृष्ण आदि शिव शिव यताउति मान्नेलाई, त्यही भएर भनेको मूर्ति पूजा गर्ने, वेदलाई मान्ने आदि आदिलाई हिन्दू भन्ने। ए त्यसो भए ठिक छ, थोरै फरक होला, तर कुरो त एउटै छ। त्यसैले यदि मिलन बिन्दु चाहेको हो भने प्रशस्त छन्, झगडा गरिदिउँ न त, फेसबुकमा अब मोनिटाइजेसन चलिरहेको छ, यसो दुई चार डलर कमाऊ भन्नेहरूलाई उपाय पनि छ। म त समन्वय मात्रै देख्छु गजल र कवितामा।
लेख्नु पर्यो, लेख्ने काव्यिक चेत भयो भने र मिलन बिन्दु खोज्ने हो भने मिलन बिन्दु भेटिन्छ, कर्म गर्ने हो भने कर्मको
हसवादी हो कि बहसवादी होइन।
गजल सुनौ पुनः,
म तपाईँलाई एउटा गजल सुनाउँछु, पुरानो गजल हो। सरकार यो अपराध हुन्छ कि हुँदैन, थप्छु मृत्युको म्याद हुन्छ कि हुँदैन, सिकारुहरू राजमार्गमा तैनात गरिए, सिकारुहरू राजमार्गमा तैनात गरिए, अब देशै बर्बाद हुन्छ कि हुँदैन, भाषा वैज्ञानिकहरूलाई ठाडो चुनौती, भाषा वैज्ञानिकहरूलाई ठाडो चुनौती, आँखा आँखाको संवाद हुन्छ कि हुँदैन, थप्छु मृत्युको म्याद हुन्छ कि हुँदैन, ईश्वरको निम्ति म बलि चढाइएँ भने, ईश्वरको निम्ति म बलि चढाइएँ भने मेरो मासुको प्रसाद हुन्छ कि हुँदैन, थप्छु मृत्युको म्याद हुन्छ कि हुँदैन। प्रत्येक हिरण्यकशिपुहरूलाई चिन्ता छ, प्रत्येक हिरण्यकशिपुहरूलाई चिन्ता छ, मेरो छोरो पनि प्रह्लाद हुन्छ कि हुँदैन, थप्छु मृत्युको म्याद हुन्छ कि हुँदैन। माझीलाई होइन यार माछालाई सोध, माझीलाई होइन यार माछालाई सोध, बग्ने पानीमा स्वाद हुन्छ कि हुँदैन, थप्छु मृत्युको म्याद हुन्छ कि हुँदैन।
एउटा कविता सङ्ग्रह पनि निकाल्नुभयो ईश्वरलाई चिठी,
हजुर,
गजलको शेरमा पनि आयो ईश्वरलाई मासुको प्रसाद,
हजुर,
कर्म गर्नुहुन्छ अध्यात्म,
हजुर,
यो लेखिनका लागि लेखिदिनु भयो अथवा यसको केही गहिराई छ?
अब यो यो प्रसङ्गमा ईश्वरलाई बेला बेलामा मान्छेमा अनेक अनेक विचारहरू आउँछन्। तपाईँले गाउँघरमा देख्नु भएको होला, बाख्रा बोका बलि चढाएको देख्नु भएको छ, त्यो चाहिँ हारालुस गरेर खाने चलन हुन्छ, किन त्यो प्रसाद? अब यो गजल लेख्ने बेलामा मेरो मानसिकता के थियो भन्ने बारेमा म अहिले सोध्छु भने, किन यसो गर्ने? यदि फुल चढाएर हुन्छ भने मार्नु पो किन पर्यो कसैलाई? फुल चढाउँ, फल चढाउँ, बाँडेर खाउँ, प्रसाद हो। अब पाठै काट्नु छ भने त पाठा किन काट्ने? न त पाठाको कल्याण हुन्छ अरे, होइन, स्वर्ग जान्छ अरे, स्वर्ग त सबैलाई जानु छ, हाम्रा दाजुभाइ दिदीबहिनी होला नि, यसो प्रसाद चढाइदिउँ, जाऊ भनेर पठाइदिउँ, होइन होइन, त्यो पनि त सोच आउनु मिल्यो नि त भने ठिक छ ल, म बलि चढाएँ भने मलाई भाग लगाउने कि नलगाउने, बोकालाई लगाए जस्तो, खसीलाई लगाए जस्तो, होइन, बोका चढाउँछन् कि खसी चढाउँदैन, होइन, भने यो किन आवश्यक छ त भन्ने त्यतिखेर मलाई लागेको थियो, त्यसैले सायद यो लेखियो।
अहिले के लागिरहेछ?
अहिले चाहिँ, अहिले त यो लेखेको छैन मैले, अहिले के लागेको भन्ने बारेमा मैले फेरि लेखेँ भने फेरि केही लेख्छु होला। अहिले चाहिँ मैले बुझेको, फेरि बलिलाई लिएर मेरो धारणा उतिखेर यस्तो थियो, नगरौँ बलि भन्ने थियो। अहिले फेरि मेरो धारणा के छ भने बलि गर्नुपर्छ भन्ने मेरो अहिले पनि कुरा होइन, तर बलिलाई निषेध गर्नुपर्छ भन्नेमा पनि म अहिले छैन। अहिले चाहिँ म कुन बुझाइमा
आइपुग्यो,
अहिलेमा कुन बुझाइमा आइपुगेँ भन्दाखेरि, ठिक छ नकाटौँ कसैलाई, पाठा पनि नकाटौँ, बोका पनि नकाटौँ, नकाटौँ, तर मैले नकाटौँ भनेर मान्छेले मासु खान छोड्छ? छोड्दैन, संसारले खाइरहेछ, खानेहरूलाई निन्दा पनि गर्ने होइन। अनि मनमा चाहिँ पाप सोचेर बस्नु चाहिँ पाप होइन, बाख्रा काट्नु मात्रै पाप होइन, कुरा काट्नु पनि पाप हो, होइन, त्यो पनि अहिंसा, त्यो लेभलको अहिंसामा पुगाउँला। तर जसले मासु मासु खान्छन् उनीहरूले चढाएर खाउन् न त एकछिनका लागि, ठिक छ, म भात खान्छु भात चढाएर खान्छु, भूपते स्व भुवनपते स्व भूताना पते स्व चित्राय स्व चित्रको त सर्वभूते स्व। अब मासु खानेले के गर्छ त? उसले आफ्नो इच्छा अनुसार भगवान्लाई चढाउँछ भने बलिको विरोधै पनि किन गर्नु छ र भनेर मेरो अहिले दृष्टि चाहिँ यस्तो यस्तो बनिरहेको छ, जे खान्छ त्यही चढाउँछ।
आफ्नो आफ्नो दृष्टिकोण, आफ्नो आफ्नो भोगाई,
समय,
जसले जुन आफ्नो कर्मलाई जान्यो, जुन आफ्नो लक्ष्य लियो, जुन देवतालाई अथवा देवत्व मान्यो, होइन, कुनै एउटा देवता छैन होला, र जसलाई उसले देवत्व ग्रहण गर्यो उसको पछि लाग्नु उसको स्वविवेकीय स्वतन्त्रताको विषय रह्यो भन्ने कुरा यहाँले गर्नुभयो। गजल गङ्गामा हामी छौँ, गजल गङ्गामा दर्शन सँगसँगै अध्यात्म सँगसँगै सबै कुराहरू सुनिरहनु भएको छ, यहाँहरूलाई पनि अवश्य पनि यो बसाई मिठो लागेको छ भन्ने अपेक्षा छ, गजल सुनाउन।
एउटा पञ्चचामरको छ, कतै उड्यो धुवासरी, कतै खस्यो नदी सरी, कतै उड्यो धुवासरी, कतै खस्यो नदी सरी, रहेन किन्तु जिन्दगी कदापि जिन्दगी सरी, कतै उड्यो धुवासरी, कि मौन भई सताउँछो सुना खरी गुलाब हो, कि मौन भई सताउँछो सुना खरी गुलाब हो, बजाई दिउँ कि ओ ठले फुकेर बाँसुरी सरी, कतै उड्यो धुवासरी। समुद्र पूर्णिमाको रातमा यसरी उफ्रिन्छ नि चन्द्रमालाई देखेपछि, किन यो उफ्रेको होला भन्ने मलाई लाग्यो भने, गरिरहे छ यत्न यो समुद्रले
उचालिदै गरिरहे छ यत्न यो समुद्रले उचालिदै पखाल्न दाग चन्द्रको बनेर पौरखी सरी कतै उड्यो धुवासरी चलाइए भुजाहरू।
हामी विकासको सन्दर्भमा कतिपय अवस्थामा खुब हात चलाइरहेका छौँ तर हाम्रा खुट्टाहरू कम चलिरहेका छन्।
चलाइए भुजाहरू नरोकी निरन्तर बढे न पाइला भयौ दराजको घडी सरी कतै उड्यो धुवा सरी कतै खसो नदी सरी रहे न किन्तु जिन्दगी कदापि जिन्दगी सरी कदापि जिन्दगी सरी।
गजलको गङ्गामा हामी डुबुल्की मारिरहेका छौँ। आजको गजल गङ्गामा मनोज भण्डारी हुनुहुन्छ, उहाँसँग अध्यात्मको कुरा पनि छ, गजलको कुरा पनि छ, अध्यापनको कुरा पनि छ, होइन समग्र बहुआयामिक विषयमा कुराकानी भइराखेका छ। यो बसाइ झन्डै 45-50 मिनट 11 बजीसम्मको हाराहारीमा रहनेछ। अब हामी लगभग आखिरी आखिरतिरै छौँ, सुन्ने र सुनाउने क्रम त लामै भइदिए हुन्थ्यो भन्ने लागिरहेको पनि छ। चितवनको बाल्यकाल, त्यसपछिको बनारसको उच्च शिक्षा, अहिलेको सोलुखुम्बुको अध्यापन, कविताको कर्म, गजलको कर्म, सँगसँगै प्रवचनसँगको आफ्नो एउटा विकास आयाम पनि, यी चारवटैमा हुँदै गर्दा ईश्वरलाई चिठी कविता सङ्ग्रह आइसक्यो। अब गजल सङ्ग्रहको तयारी छ कि के छ?
साह्रै कठिन प्रश्न सोध्नुभयो, किनभने कुनै समयमा अलि गजलमा एकदमै तल्लीन थिएँ। जतिखेर म शास्त्रीतामा पढ्थेँ, गजल मेरो लागि असाध्यै प्रिय पनि थियो। जब म पढ्नका लागि बनारस गएँ, त्यहाँ गइसकेपछि चाहिँ माहौलै परिवर्तन भयो। त्यहाँ एक प्रकारले भन्यो भने सुन्ने सुनाउने माहौल थिएन, किनकि त्यो हिन्दी भाषी समुदायमा कसलाई गएर के गजल सुनाउनु छ र। अनि पढाइ लेखाइमा असाध्यै व्यस्त भइयो, किनभने आफै पढ्न भनेर गएको ठाउँ हो। अनि त्यो हुनाले कहाँ पाइन्छ, कुन गुरुले पढाइदिनुहुन्छ, कहाँ कसका घरमा गएर यो कुरा पढ्न पाइन्छ, कुन दर्शन गएर कहाँ पढ्न पाइन्छ भनेर साइकल लियो, दगुर्यो, कहाँ पढ्न गयो। ध्यान चाहिँ यो कविताका लाइनहरूमा भन्दा पनि शास्त्रका पङ्क्तिहरू, यो पङ्क्तिको अर्थ के होला, यसलाई कसरी बुझ्ने होला भन्नेतिर ध्यान जान थाल्यो। त्यसपछि कविता गजल दुईमा एक प्रकारले ब्रेक लाग्यो। अनि कविता चाहिँ निरन्तर लेखिराख्यो, मान्छेहरूले सायद कवि भनेर अलि बढी चिनेछन् र कविता भन्न बोलाउन थाले। र त्यसको पनि
पछिल्लो समय सयौं रात जागा बसी चन्द्रमामा,
हजुर हजुर हजुर, पछिल्लो समय यो कविताले पनि माहौल राम्रै,
मलाई पनि एकजनाले सोध्नु भएको थियो उहाँको गजल यो कसको हो भनेर, मैले मनोज भण्डारीको कविता हो यो भनेर जवाफ दिएको थिएँ। त्यसको केही अंश सुनौ, कुरा आइहाल्यो होइन?
त्यो कविता चाहिँ भुजङ्ग प्रयत्नमा छ। सयौं रात निद्रा हरू संग जागे सयौं भोक तिर्खा हरू संग भागे भयो बस मलाई कतै पुग्नु छैन नदी सिन्धुको भइसक्यो मातिदैन सयौं रात जागा बसी चन्द्रमाले तिमी झैं उज्यालो कुनै दीप बाले मदोटा टुकी बालुला छेउ छाउ तिमी साँझको फुल जस्तै निदाउ।
यो बनारस पछि
बनारस छँदै लेखिएको कविता,
गजल र कवितालाई सँगसँगै डोहोऱ्याइरहँदा गजल सुन्ने साथीहरूले पनि सुनिरहनु भयो होला, आफ्नो गजलको गहिराईलाई नछोड्नु होला, हाम्रो शुभकामना छ।
अहिले पछिल्लो समय अब फेरि लेख्नुपर्छ भने जस्तो लागिरहेछ र अलिअलि लेख्न सुरु गर्दैछु। मैले अहिलेसम्म सुनाएको गजल चाहिँ पुरानै गजलहरू छन्, अब एउटा चाहिँ नयाँ अन्तिममा सुनाउनु पर्ला।
सुनौ सुनौ।
तिमी फर्केर आएको खबर आयो कि जस्तो छ, तिमी फर्केर आएको खबर आयो कि जस्तो छ मलाई जिन्दगी जिउने रहर आयो कि जस्तो छ, नदीलाई नगर गाली सुकेको हैन यो आफै, नदीलाई नगर गाली सुकेको हैन हो यो आफै, पुरानो प्रेमिका भेट्दै बगर आयो कि जस्तो छ, मलाई जिन्दगी जिउने रहर आयो कि जस्तो छ।
एउटा दृश्यको परिकल्पना मैले गरेको छु।
छ छोरा मुस्कुराएको, उदासी मुख छ आमाको।
एउटै घटना तर दुईवटा अनुहार।
छ छोरा मुस्कुराएको, उदासी मुख छ आमाको, सिपाही जागिरै छोडेर घर आयो कि जस्तो छ, मलाई जिन्दगी जिउने रहर आयो कि जस्तो छ।
यो काठमाडौँमा धुवाँ देख्दाखेरि मलाई के लाग्यो भने,
धुवाँ यस्तो कि पछुतोले छपोलेको कसैको दिल, धुवाँ यस्तो कि पछुतोले छपोलेको कसैको दिल, मलाई छोडी जानेको शहर आयो कि जस्तो छ, मलाई जिन्दगी जिउने रहर आयो कि जस्तो छ, ला 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 ला,
मलाई जिन्दगी जिउने रहर आयो कि जस्तो छ। चितवन सब परिवार हुनुहुन्छ?
हजुर।
सब परिवारमा को को हुनुहुन्छ?
परिवारमा अहिले हामी चाहिँ म भइहालेँ, म सोलुखुमा बस्छु, मेरी धर्मपत्नी, मेरा दुईटा पुत्र, पिता माता घरमा हुनुहुन्छ, दाजु भाउजू छोरी अहिले त्रिभुवन विश्वविद्यालयमा प्राध्यापनरत हुनुहुन्छ, अहिले भण्डारी परिवारमा सदस्य यति नै छ।
गजलको शेरमा सन्तानको कुरा आएको थियो।
हजुर।
अब गजल गङ्गाको आखिरी आखिरीमै रहँदा हामी मनोज भण्डारीसँगको कुराकानी त राधैभरि पनि सुन्न मन छ, ती शब्दहरू गजल सुन्ने अनुरागीहरूलाई पनि त्यो अवश्य लागिरहेको छ, हामी समयको पाबन्दीमा छौँ। आखिरीमा जाँदा जाँदै यहाँसम्म आइदिनु भयो, गजल गङ्गाका लागि आफ्ना निकै मिठा कुराकानी, श्रुति मधुर आवाजमा गजलहरू प्रस्तुत गरिदिनु भयो, तपाईँलाई हृदयत आभार व्यक्त गर्दछु।
रेडियो नेपाल र आदरणीय विद्या निर्दोष पहाडीज्यू र मलाई तिनजेलसम्म सुनिरहनु भएका समस्त श्रोताहरूलाई र श्रोताभित्र रहेको परमात्मालाई मेरो नमस्कार, धन्यवाद।
हवस् त, आजलाई गजल गङ्गा यति नै। आजको गजल गङ्गामा गजलकार मनोज भण्डारीसँग कुराकानी गर्यौँ, उहाँका निकै मिठा ओझिला गजलहरू सुन्यौँ र यहाँहरूलाई पनि सुनायौँ। अवश्य पनि आजको गजल गङ्गा यहाँलाई मन पर्यो होला भन्ने विश्वास मनभरिसँग हालेको छु। गजल गङ्गा कस्तो हुँदैछ, जस्तो हुँदैछ त्यस्तै प्रतिक्रिया दिन नभुल्नुहोला। राम्रो लाग्दैछ भने अरूलाई सुन्न खबर गर्नुहोला। केही सुझाव सल्लाहहरू छन् भने सुटुक्क हामीलाई खबर गर्नुहोला। जाँदा जाँदै अलि अगाडि आजका अतिथि मनोज भण्डारीज्यूसँग मैले अफेरमा कुराकानी गरेको थिएँ, उहाँले एउटा गजल रोज्नु भएको छ, रुद्र ग्यावलीको गजल हो, सँगै बसौँ यो रात अन्तिम बन्न सक्छ। चिरन बरालको सङ्गीत र स्वर श्रद्धा बरालको रहेको छ। यो गजल छोड्दै विद्या निर्दोष पहाडी पनि ओझेल पर्छ। शुभ शुभरात्रि।
सँगै बसौँ यो रात, सँगै बसौँ यो रात, अन्तिम बन्न सक्छ, छुटेपछि यो साथ अन्तिम बन्न सक्छ, छुटे पछि यो साथ अन्तिम बन्न सक्छ, सँगै बसौँ यो रात अन्तिम बन्न सक्छ। यो रात अन्तिम बन्न